नमस्कार। हाम्रो पात्रले विगत केही समयदेखि प्रस्तुत गरिरहेको परम्परा, संस्कृति र दिन विशेष अडियो सामग्री यहाँहरूले सुनि नै रहनु भएको छ। यही क्रमलाई निरन्तरता दिँदै हामीले यो माघ महिनामा श्री स्वस्थानी व्रत कथाको अडियो संस्करण यहाँहरूमा प्रस्तुत गर्ने जमर्को गरेका छौँ।
22 श्रीमत्सन्नन चर्चितो जलबपु शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलसा मुक्तावली शोभिता सर्वज्ञान निधान पुस्तक धरा रुद्राक्ष माला धरा वाग्देवी बदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरम मुखम करोति वाचालम पङ्गुलम लङ्घयते गिरिम यत्कृपातमहं वन्दे परमानन्द माधवम् नमो भगवते तस्मै व्यासाय मित तेजसे यस्य प्रसाद दक्ष्यामि महादेव्या कथामिमां नारायणं नमस्कृतं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जय मुदिरेत्। साष्टाङ्ग नमनं कृत्वा श्रीस्वस्थानीं परमेश्वर्यं कथायां सुदोपमां देव्यां श्रुत्वा विष्टफलं लभेत्। ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।
कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, शिव शर्मा ब्राह्मण र गोमा ब्राह्मणी त्यहाँबाट आफ्ना घरतर्फ लागेपछि शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीले आँखाले देखिउन्जेल हेरिरहे। देखिन छाडेपछि रुखमा समेत चढी हेर्न लागे। त्यहाँबाट पनि जब देखिन छाडे तब रुखैमा बसी नाना तरहका विलाप गर्न लागे। त्यसै बेला श्री महादेवको श्रापले गर्दा दैव संयोगले रुखको हाँगा भाँची दुवै स्त्री पुरुष रुखबाट खसेर मरे। त्यसपछि श्री महादेवका दूतहरू आई विमानमा राखेर कैलाशमा लैजाँदा भए। ती शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीले दिव्य शरीर पाई कैलाशपुरीमा आनन्दले रहे। अर्कोतिर शिव शर्मा ब्राह्मण र गोमा ब्राह्मणले डोलीहरूसँग सोध्दै गए, यस वनको नाम के हो, पर्वतको नाम के हो, यो ठुलो पात भएको वृक्षको नाम के हो, त्यस जन्तुको नाम के हो भनी सोध्न लागे। र डोलीहरूले पनि यस वनको नाम यो हो, यस पर्वतको नाम यो हो, यस वृक्षको नाम यो हो, यस जन्तुको नाम यो हो भनी बताउँदै गए। यसरी यात्रालाई अगाडि बढाउने क्रममा धेरै टाढा गएपछि एउटा पोखरी भएको ठुलो वनमा पुग्दा साँझ पर्यो। त्यस वनमा बास बसेर सबैले खानपिन गरी सुते। थाकेको हुँदा सबैजना साह्रै निन्द्रामा परे। ठिक त्यसै बेला श्री महादेवका श्रापले गर्दा चोरहरू आई गोमाका माता पिताले दिएको द्रव्य, अङ्गमा लगाएका गहना समेत सबै चोरेर लगे, तर कसैले थाहा पाएनन्। भोलिपल्ट ब्युजी हेर्दा सम्पूर्ण द्रव्य र आफ्ना अङ्गमा लगाएका गहना समेत चोरेको देखि गोमा साह्रै अधैर्य भई रुन कराउन लागिन्। यो देखेर डोलीहरू भन्दछन्, हे गोमा ब्राह्मणी, विस्मात नगर, थाकेर आएको हुनाले हामीलाई पनि साह्रै निन्दा लागेछ। यस्तो अनर्थ हुन गयो, हामी अभागी रहेछौँ। अब तिम्रा माता पितालाई गएर के भनौँला, आफ्नो मुख कसरी देखाउला, यस्तो भनी अधोमुख लगाई बसे। गोमा ब्राह्मणीले भनिन्, हे भारवाहक, तिमीहरू यतैबाट फर्क, अब तिमीहरूलाई खाना दिन मसँग धन छैन। यति गोमा ब्राह्मणीले भनेको सुनि डोलीहरूले भने, हे गोमा, सन्ताप नगर्नु, यस्तै हो। यसरी मन बुझाई प्रणाम गरी डोलीहरू विदा भई आआफ्ना घरतिर फर्के। डोलीहरू गएपछि शिव शर्मा ब्राह्मण र गोमा ब्राह्मणी पनि वनमा जो भएको फलफुल खोजेर त्यहाँदेखि ठुलो पर्वतमाथि पुगे र गोमा ब्राह्मणीले भनिन्, हे स्वामी, मलाई अति भोक लाग्यो, हिँड्न असमर्थ भएँ, अब कसो गरौँ। यति भन्दा भन्दै गोमा ब्राह्मणी बाटोमा अलपत्र पर्न लागिन्। त्यो दिनसम्ममा गोमा ब्राह्मणी गर्भिणी भएकी थिइन्। पुरा सुखमा रहेकी गोमालाई यस्तो कठोर दुःख भोग्नु परेको देखि शिव शर्मा ब्राह्मणलाई अति करुणा भयो र त्यहाँ बसी गोमालाई काखमा लिई भने, हे स्त्री, यहाँ फलफुल केही मिल्दैन, जलाशय पनि छैन, यस्ता पर्वतमा बसी के खान दिउँ। यहाँदेखि अलिक पर फलफुल पनि मिल्छ, जलाशय पनि छ, त्यहाँ जाउँ हिँड। यसरी शिव शर्मा ब्राह्मणले गोमालाई सम्झाई बुझाई हात समाएर उठाई सुस्त सुस्त हिँडाइ लगे। गोमा ब्राह्मणले मनमनमा भन्न लागिन्, हे हरि, मेरो आज यो अवस्था भयो। उनी सुस्केर हाली सुस्त सुस्त हिँड्दै पर्वतका फेदमा पुगिन्। शिव शर्मा ब्राह्मणले फलफुल टिपेर ल्याए र गोमा ब्राह्मणीलाई खान दिए अनि पानी पनि पिउन दिँदै भने, हे स्त्री, हाम्रो घर पनि आइपुग्यो भने ठाउँ ठाउँमा बस्न दिएर चन्द्रज्योति नगरका बाहिर पुर्याए। त्यहाँ खरले बनाएको एउटा छाप्रो उत्पत्ति गरी देखाउँदै भन्न लागे, हे स्त्री, हाम्रो घर यही हो। गोमा ब्राह्मणीले त्यो छाप्रोभित्र गई हेर्दा माकुराको जालो र कसिङ्गर मात्र देखिन्। आफ्नो बाबाको घर सम्झी बहुत अधैर्य भइरहन लागिन्। फेरि मनमनै भनिन्, मेरो कर्मले यस्तै परिहाल्यो, अब रोई के गरौँ। यति भनी मन धैर्य पार्दै कुचोलेमा कुराको जालो मिल्काई कसिङ्गर लगाइन् र घरमा भएको खाइपी आफ्ना पतिका सेवामा तत्पर भइरहन लागिन्। त्यसपछिको कुरा हो, एक दिन शिव शर्मा ब्राह्मणले आफ्नी श्री गोमालाई भने, हे प्रिय, तिमी गर्भिणी भएकी छौ, हाम्रो घरमा सम्पत्ति छैन, आउने बाटो पनि केही छैन, गर्भाधान कर्म केले गर्ने, सुत्केरी भएपछि के खर्च गरौँला, यसर्थले म परदेशले कसैसित केही मागी ल्याउँछु, तिमीले आफ्नो शरीरको राम्ररी हेरचाह गर्नु, शोक सन्ताप नलिनु। शिव शर्मा ब्राह्मणको वचन सुनि गोमा ब्राह्मणले भने, हे स्वामी, मलाई यस्ता ठाउँमा एक्लै छोरी कहाँ जाने कुरा गर्नुहुन्छ, म स्त्री जातिले के गरौँला, के खाइ पिइरहँला, मलाई कसले के देला, फेरि तपाईँ वृद्ध भएकाले एक्लै कसरी पठाउँ, यहाँ एज मान्छे हो गई जे दिएको मागेर ल्याइ सञ्चय गरौँला, जाने कुरा नगर्नुहोस्। गोमाको कुरा सुनेर शिव शर्माले भने, हे प्रिय, ब्राह्मणको कर्म नगरी हुँदैन, एक महिनामा आइपुग्नेछु, त्यो समयसम्मलाई खान नपुगे चन्द्रज्योति नगरमा मेरा यमजानहरू छन्, तिनीहरूको घरमा गई भिक्षा मागी ल्याएर खानु। गोमा ब्राह्मणले ठुलो कष्टले हस् भनी मन्जुर गरिन् र शिव शर्मा ब्राह्मण भिक्षा माग्न परदेशतिर हिँडे। दुई दिनको बाटो हिँडेर गङ्गाका तीरमा ऋषिका आश्रममा पुगे। त्यस आश्रममा वृद्ध अवस्थामा भएका एक ब्राह्मण र ब्राह्मणीलाई देखे। शिव शर्माले गङ्गामा स्नान गरी ती वृद्ध ब्राह्मण छेउ गई भन्न लागे, हे ब्राह्मण देव, मलाई नित्य पूजा गर्न केही फलफुल दिनुहोस्। वृद्ध ब्राह्मणले सोधे, तिमी को हौ, कहाँदेखि आयो? शिव शर्माले भने, म चन्द्रज्योति नगरको शिव शर्मा नाम गरेको ब्राह्मण हुँ, घरमा ब्राह्मणी गर्भवती छ, गर्भाधान कर्म गर्नलाई भिक्षा माग्न भनी आएको हुँ। शिव शर्माका यस्ता कुरा सुनि ती बुढा ब्राह्मणका ब्राह्मणले भनिन्, हे अतिथि, आफूलाई चाहिने जति फलफुल टिपी लैजाऊ। शिव शर्माले रुखसरी फलफुल टिप्न लाग्दा दैव संयोगले रुखदेखि खसेर मरे र श्री महादेवको रूप भई कैलाश पर्वतमा जानुभयो। श्री महादेव आएको पार्वतीले देखेर सुनको कमण्डलुमा जल ल्याई पाउ धोई लगेर आज्ञा भयो, हे ईश्वर, पुरुष जातिहरू पापी हुँदा रहेछन्, राम्री स्वास्नी देखेपछि अरू सबै कुरा बिर्सदा रहेछन्, हजुरले पनि मलाई बिर्सनु भएको थियो, अब सम्झनु भएछ र आउनुभयो। हे प्रभु, ती सुखमा रहेकी गोमा ब्राह्मणीलाई कल छल बलले ल्याई गर्भिणी बनाई त्यस्ता ठाउँमा एक्लै मिल्काइ आउनुभयो, अब त्यो गोमाले के गरी निर्वाह गर्ली? पार्वतीले भनेको यी वचन सुनि श्री महादेवले हाँसेर आज्ञा गर्नुभयो, हे पार्वती, भक्त हो भन्दैमा त्यसले पूर्व जन्ममा गरेको पापको प्रायश्चित नगराए कहाँ हुन्छ र, अब गोमा पनि सुखी हुन्छे, सन्देह नगर। हे अगस्त्य मुनि, त्यसपछि उतातिर भिक्षा माग्न भनी गएका आफ्ना पति शिव शर्मा धेरै दिनसम्म घर नफर्किएपछि गोमा ब्राह्मणीले नाना तरहका दुःख गरी चन्द्रज्योतिका नगरमा गएर भिक्षा मागेर ल्याई गर्भाधान कर्म गरिन्। उनको मास पूर्ण भएपछि सबै राजलक्षणले युक्त भएको पुत्र रत्न जन्मियो। गोमा ब्राह्मणीले चन्द्रज्योति नगरदेखि ब्राह्मणहरू बोलाएर निवारण गराइन्। ब्राह्मणहरूले ज्योतिष शास्त्रको विचार गरी शिशुको नाम नवराज भनी राखे र भने, हे गोमा ब्राह्मणी, यो बालक सम्पूर्ण राजलक्षणले युक्त भएको छ, राजा पनि होइजाला, तिमीलाई सुख सन्तोष दिएला। ती ब्राह्मणहरूले भनेको वचन सुनि गोमा ब्राह्मणीले मनमा आनन्द मानि श्रद्धापूर्वक दक्षिणा दिई भोजन गराइन् र ब्राह्मणहरू पनि विदा भई आफ्नो घरतिर लागे। त्यो बालकलाई गोमाले अर्काको धागो काटी ढिकी जाँतो गरी स्याहार गर्न लागिन्। ती नवराज बालक पनि शुक्ल पक्षका चन्द्रमा चाहिँ दिनदिनै बढी ठुलो भए। उनी खेल्न जाँदा साथीहरूले जे सुकै भनेको सुनै पनि कसैसँग झगडा नगरी खेलेर घर फर्कन्थे। आमाले जे दिएको खाई चुप्प लागिरहन्थे। आफ्नो पुत्रको त्यस्तो स्वभाव बसेको देखि गोमा ब्राह्मणी धेरै खुसी भएर आफ्ना जजमानहरू कहाँ गई भनिन्, हे जजमान हो, मेरो पुत्र नवराज सँगैहरूसँग खेली घर आउँछ, खान देऊ पनि भन्दैन, किन दिएनौ पनि भन्दैन, रिस पनि गर्दैन, यो मिठो यो नमिठो पनि भन्दैन, दिए खान्छ नदिए चुप्प लागिरहन्छ, मेरा पति छैनन्, घरमा सम्पत्ति पनि छैन, तपाईँ जजमानहरूका कृपाले जसो तसो एक छाक बाँचिरहेकी छु, अब त्यस बालकको चुरा घरमा व्रतबन्ध नादी कर्म गर्नु पर्यो, केही सहायता गर्नुहोस्। गोमाका यी आग्रह सुनि जजमानहरूले आफ्ना श्रद्धाले जे सकेको दिए। गोमाले सम्पूर्ण सामग्री तयार गरी उत्तम उत्तम ब्राह्मणहरू बोलाएर नवराजको चुरा कर्म व्रत बन्धन आदि गराइन्। वेद पुराण आदि सम्पूर्ण शास्त्रको अध्ययन पनि गराउन थालिन्। एक दिन ती नवराजदेखि जजमानहरू खुसी भएर गोमालाई भने, हे गोमा, नवराजको विवाह गर्ने भए वरणपुरका अग्निस्वामी ब्राह्मण कि चन्द्रावती नाम गरेको कन्या छिन्, तिनीसँग नवराजको विवाह गरिदेऊ, सामग्री तयार गर। जजमानहरूका वचन सुनि गोमाले भनिन्, हे जजमान हो, मेरा पुत्रको आर्जन छैन, घरमा सम्पत्ति छैन, त्यस्तालाई कन्या कसले देला, कसरी विवाह गरिदिउँ? त्यस्ता कुरा सुनि जजमानहरूले भने, हे गुरुआमा, तपाईँ किन चिन्ता लिनुहुन्छ? जजमानहरूको यो कुरा सुनेर गोमाले मनमा आनन्द गरी भनिन्, हे जजमान हो, हामी गरिबमाथि तिमीहरूको त्यस्तो दया छ भने कन्याका बाबु आमासित विवाहको कुरा चलाएर पक्का गर। गोमाको वचन सुनेर जजमानहरूले ती अग्निस्वामी ब्राह्मणका घरकै विवाह पक्का गरे। विवाहको दिन समेत ठिक गरेर घर फर्की गोमालाई सबै खबर सुनाए। त्यसपछि गोमाले अति हर्ष भई विवाहलाई चाहिने सामग्री मागिन् र जजमानहरूले सम्पूर्ण सामग्री तयार गरिदिए। गोमाले ज्योतिषहरूलाई बोलाएर लग्न लेखाइन् र ज्योतिषहरूले लग्न ठहराई सुदिनमा ब्राह्मणको मर्यादाले नवराजको विवाह बरनपुरका अग्निस्वामीकी पुत्री चन्द्रावतीसित गराए। त्यसपछि एक दिन ती नवराज ब्राह्मण बाहिर खेल्न गएको बेलामा उनका सङ्गीहरूले भने, हे ब्राह्मण, आजसम्म हामी तँलाई नवराज भन्थ्यौँ, अब हामी तँलाई बिना बाबुको छोरो होस् भन्छौँ, किनभने तेरो बाबु भएको भए बाबुको नाम के हो हामीलाई भन। आफ्ना सङ्गीहरूले भनेको सुनि नवराजले उत्तर दिन नसकी आफ्नी आमा छेउ गई आफ्ना सङ्गीहरूले भनेको कुरा सुनाउँदै भने, हे माता, म कसको पुत्र हुँ? मेरा पिताको नाम के हो? कहाँ छन्? नवराजका कुरा सुनि गोमाले वर्षाकालमा पानी बर्से जस्तो गरी आँखाबाट आँसु खसाली भन्न लागिन्, हे पुत्र, तेरा बाबाको नाम शिव शर्मा हो। त गर्भमै छँदा भिक्षा माग्न भनी परदेश जानुभएको, आजसम्म पनि आइसक्नु भएको छैन। के कामले कहाँ बस्नु भएको छ? स्थानको पनि केही पत्तो छैन। नवराज भने, हे माता, त्यसो भए आज्ञा होस्, म गएर पिताजी कहाँ के काममा हुनुहुन्छ बुझिसकेसम्म साथ लिएर आउनेछु। नवराजको त्यस्तो कुरा सुनेर गोमाले भनिन्, हे पुत्र, तेरो मुखेली तेरा बाबालाई बिर्सिरहेको थिए, अब तैँले पनि छाडी गए म कसको आधारमा बसौँला? फेरि तँ गएपछि तेरी स्त्री चन्द्रावती पनि यहाँ बस्ने छैन, माइत जानेछ, यस अर्थले जान्छु नभन। गोमाका यी अनुरोधपूर्ण वचन सुनि नवराजले भने, हे माता, म केही भन्छु, सुन्नुहोस्। पुत्रस्य परमो धर्म पितृयुद्धार समो नहि, पितृयुद्धार न करुते स्वयं च सुखम मिच्छति, स्वैति नरकम घोरम याव चन्द्रतारक मोदिनी। शास्त्रमा यसो भनेको हुनाले छोराको ठुलो धर्म भनेको पितृको उद्धार गर्नु हो। जुन छोरा पितृको उद्धार नगरी आफ्नो सुखभोगको मात्र पछि लाग्छ, त्यो चन्द्र सूर्य र पृथ्वी रहेसम्म नरकमा पर्छ। म गर्भमा छँदै जानुभएका मेरा पिता मेरो यो उमेर भयो अझ पनि किन फर्कनु भएन? बाँचेकै हुनुहुन्छ या देह छोड्नुभयो? यसको पनि विचार गर्नु पर्यो। देह छोडेको भए पनि निश्चय गरी क्रियाकर्म गर्नुपर्दछ। केही दुःख पाइबस्नुको भए म साथैमा ल्याउनेछु, यति पनि गरिनँ भने मैले जन्मेको व्यर्थ भयो। हे माता, तपाईँको सेवा गर्ने बुहारी छँदैछ, मलाई बिदा दिनुहोस्। नवराजको यस्ता वचनले गोमा ब्राह्मणी प्रसन्न भई भनिन्, हे पुत्र, त धन्य रहेछस्, तेरो वचन सुनि म अति सन्तुष्ट भएँ, तेरो कल्याण होस्। यति भनेर कपालमा हात राखी आशिष दिन र नवराजले आफ्नी माताको पाउमा साष्टाङ्ग दण्डवत गरी आफ्नी स्त्री चन्द्रावतीलाई अराउने कुरा अराई घरबाट प्रस्थान गरे। त्यसपछि ती नवराजले अनेक स्थानमा गई त्यहाँका मानिसहरूसँग सोध्न लागे, शिव शर्मा नाम गरेका वृद्ध ब्राह्मणलाई तिमीहरूले देख्यौ कि? यस्तै तरहले नवराज आफ्ना पिता शिव शर्माको सोधी खोजी गर्दै हिँड्न लागे। जाँदा जाँदै एक दिन नवराज गङ्गाको किनारमा रहेको ऋषिको आश्रममा पुगे। त्यहाँ वृद्ध अवस्था भएका ब्राह्मण ब्राह्मणीलाई देखि उनले सोधे, तिमीहरू को हौ? यहाँ किन बसिरहेका छौ? नवराजको कुरा सुनेर ती वृद्ध ब्राह्मणले भने, हे बालक, हामी ब्राह्मण हौ, वृद्धावस्था भयो र गङ्गामा प्राण त्याग गरौला भनी आफ्नो घर छोडी यहाँ बसेका छौँ, तिमी को हौ? यहाँ किन आयो? नवराजले उत्तर दिए, हे वृद्ध ब्राह्मण, म नवराज नाम गरेको ब्राह्मण हुँ। म गर्भमा छँदै शिव शर्मा नाम गरेका मेरा पिता भिक्षा माग्न भनी परदेश जानुभएको थियो, तर उहाँ अझै घर फर्कनु भएन, त्यसैले खोजी गर्न भनी म आएको हुँ। तपाईँले देख्नु भएको भए कृपा गरी बताइदिनुहोस्। नवराजका यस्ता वचन सुनि वृद्ध ब्राह्मणले भने, हे नवराज, भिक्षा माग्न आएका चन्द्रज्योति नगरका शिव शर्मा नाम गरेका वृद्ध ब्राह्मणलाई हामीले देखेका थियौँ। यहाँ आई आफ्नो नित्य पूजा गर्नलाई फुल टिप्न त्यस रुखमा चढेका थिए, तर अचानक हाँगो भाँचियो र रुखदेखि खसी मरे। हार त आजसम्म रहेकै होला, त्यहाँ गई हेर। नवराजले ती वृद्ध ब्राह्मणले भनेको सुनि तुरन्त रुखमुनि हेर्न गए। त्यहाँ आफ्ना बाबाका हारहरू देखेर आलाप विलाप गर्दै भन्न लागे, हे पिता, मेरा निम्ति भिक्षा माग्न यहाँसम्म आउनुभयो र मेरो मुख पनि देख्न नपाई यस्ता वनमा रुखदेखि खसी स्वर्गारोहण हुनुभयो। यो खबर म मातासित कसरी भनौला? फेरि माताले शोक गरी रुँदा कसरी बुझाउला? यति भनी नाना तरको शोक गरी भूमिमा भरि रुन गराउन लागे। केही बेरपछि मनलाई धैर्य गरी सबै दाहहरू बटुली गङ्गामा लगेर संस्कार गरी ब्राह्मणको मर्यादाले दशक्रिया गरे। त्यसपछि नवराजले विचार गरे, अब कता जाउँ? घर जाउँ भने सम्पत्ति छैन, यो खबर भन्दा आमाले शोक गरेको मात्र देख्नुपर्छ, यस अर्थले कोही राजाको सेवा गरी केही द्रव्य लिएर जाउँला। यस्तो सोच्दै नवराज कुनै एक सहरमा गएर राजाको सेवा गर्न लागे। इति श्री स्कन्द महापुराणे माहेश्वर खण्ड अन्तर्गत केदारखण्डे माघ महात्मय कुमार अगस्त सम्वादे श्री सुस्थानी परमेश्वरै व्रतकथायाम श्री शिव शर्मा परलोक गमनम नाम द्वादशोऽध्याय।
उपनयतु मङ्गलम् वा सकल जगन्मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नव नलिन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथ्वी सस्य शालिनी देशोऽयं क्षोभरयतु ब्रह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणा निर्धना सदना सन्तु जीवन्तु शरदं सतम्। यत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र चितुद्वार कथा प्रसङ्गः या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्रावृता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना यं ब्रह्माचित शङ्करा प्रभृतिभिर्देवैः सदा वन्दितां सा मां पातु सरस्वतीं भगवतीं निशेषजा व्यापः कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वानुसृते स्वभावात् करोमि यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् श्रीस्वस्तानि परमेश्वरै नमः।
यहाँहरूलाई हाम्रो पात्रको यो अडियो प्रस्तुति कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव हामीलाई radio@hamropatro.com मा इमेल गर्नुहोस्। यहाँहरूको अमूल्य सल्लाह सुझावको हामी अपेक्षा गर्दछौँ। धन्यवाद।